اللہ ہی ہے جس کا ذکر، جس کی توحید، جس کی محبت، جس کا علم، جس کی معرفہ ہمارے دلوں کو، ہمارے قلب کو منور کرتی ہے. سو دیٹس وائی سورۃ الاخلاص از سورۃ النور. اور ایک آپ کو ایک آئی ایم ناٹ شیور کہ یہ حدیث ہے یا آئی ڈونٹ تھنک سو، دس از آئی ول سے جسٹ ایک سینٹینس آتا ہے جو کہ آپ کو کلاسیکل اسکالرس کی تفاصیل میں ملتا ہے، جس کے لیے کہتے ہیں ان لکل شیء نور و نور القرآن قل هو الله احد، کہ ہر چیز کے لیے کوئی نہ کوئی نور ہوتا ہے، اور جو قرآن کا نور ہے وہ سورۃ الاخلاص یعنی قل هو الله احد ہے. سو دیز ور دا چیپٹر آف دا نیمس آف سورۃ الاخلاص. اور الحمد للہ ہر نام ایسا ہے کہ جس کے اوپر آپ بہت تسلی سے بات کر سکتے ہیں، بٹ اگین ڈیو ٹو شارٹیج آف ٹائم میں نے آپ کے سامنے صرف وہ 8 نام رکھے جن سے مجھے لگ رہا تھا کہ یہ ان شاء اللہ ہمیں یاد بھی رہیں گے، آسان بھی ہیں، اور یہ ریلیٹیبل بھی ہیں ہماری اس علم کو انٹرنلائز کرنے کے لیے. اب ہم اگلا چیپٹر اللہ کا نام لے کر شروع کرتے ہیں، اور وہ اگلا چیپٹر ہے اس سورت کا، سورۃ الاخلاص کا شان نزول یعنی ہسٹوریکل بیک گراؤنڈ. کلاسیکل اسکالرز کو ہی اگر آپ اسٹڈی کرتے ہیں تو آپ کو پتہ چلتا ہے کہ وہاں پر ہی دو اوپینینس موجود ہیں سورۃ الاخلاص کے بارے میں. مائنر مائنورٹی یہ کہتی ہے کہ سورۃ الاخلاص مدنی ہے، بٹ اے گرینڈ میجورٹی یہ کہتی ہے کلاسیکل اسکالرز کی کہ سورۃ الاخلاص جو ہے یہ مکی سورہ ہے. تو اسی لیے آپ کو جو ہے وہ زیادہ تر مصحف کے اندر سورۃ الاخلاص مکیہ لکھا ہوا ملتا ہے. اینی ہاؤ دیز ڈفرینسز اباؤٹ دا ریولیشن آف آئیدر بینگ مکی اور مدنی، یہ سب لیجیٹیمیٹ ڈفرینسز ہیں، اور اس کے اوپر بھی بہت صفوں کے صفحے اور کتابوں کی کتابیں لکھی گئی ہیں. اس کے اندر گھبرانے کی کوئی بات نہیں ہوتی ہے. ابھی میں نے آپ کو بتایا جتنا ہمارا انشاءاللہ اللہ کے ساتھ کنیکشن اور توحید کا کانسیپٹ کھلتا جائے گا، اتنا انشاءاللہ ہم اپنے اندر ایک براڈ ویژن آنا محسوس کریں گے اور ہماری نیرو مائنڈیڈنیس ختم ہوتی جائے گی. تو عبداللہ ابن عباس رضی اللہ عنہما، عبداللہ ابن مسعود اور ان کے جو اسٹوڈنٹس ہیں مجاہد اور قتادہ، دونوں مفسر قرآن ہیں، ان سب کی رائے کے مطابق سورۃ الاخلاص مکی سورت ہے. اور اس میں وہ جو ریزن دیتے ہیں، دا میجر ریزن، وہ یہ ہے کہ سورۃ الاخلاص کا جو فلو ہے وہ اس میں جو رائم ہے وہ مکی صورتوں والا ہے، چھوٹی صورتیں اینڈ ود اے بیوٹیفل رائم، پلس سورۃ الاخلاص کی آیات چھوٹی بھی ہیں اور ایمانیات کے اوپر ہیں. اگین دس از دا کریکٹرسٹک آف دا مکی سوراس. تو یہ اس طرح سے کہتے ہیں کہ یہ مکی صورت ہے. پھر مختلف واقعات کی بیسس پر جو کہ سیرت رسول کے مکی دور میں واضح ہوئے، اس کی بیسس پر بھی اس صورت کو مکی صورت کہا جاتا ہے. جن اسکالرس کی رائے ہے کہ یہ مکی صورت ہے، ان کے مطابق یہ ارلی مکن ایرا میں نازل ہوئی، ارلی مکن ایرا میں. اور مسند امام احمد کے اندر آپ کو ایک روایت ملتی ہے جس کا مفہوم یہ آتا ہے کہ مشرکون کانسٹنٹلی رسول اللہ سے اللہ کا لینیج آ کر پوچھا کرتے تھے. یعنی آپ صلی اللہ علیہ وسلم نے دعوت کا کام شروع کر دیا تھا، اسلام پھیلنا شروع ہو گیا تھا، اور آپ صلی اللہ علیہ وسلم جب اللہ کا تعارف یا قرآن کی آیات پڑھا کرتے تھے تو یہ مشرکون پھر آیا کرتے تھے رسول اللہ کے پاس اور آپ سے اللہ کا لینیج پوچھتے تھے کہ بتائیں ذرا اللہ کون ہے، اللہ کے انسیسٹرز کون ہیں. بیکاز ان کو عادت تھی نا، ان کے اپنے جتنے بت تھے ان کے انسیسٹرز تھے، ان کے نام تھے. اور مشرکون کا معاملہ یہی تھا کہ یہ اللہ کا نام جانتے تھے. دیٹس اے بیوٹیفل ایسپیکٹ. اور انشاءاللہ ہم آج اس چیپٹر کو بھی، اللہ میرے وقت میں برکت دے اور اللہ مجھے جو ہے وہ کنسائز بات کرنے کی توفیق دے، میں چاہ رہی ہوں کہ آج میں اس چیپٹر کو کمپلیٹ کروں. مشرکون ورڈ اللہ سے فیمیلیئر تھے، مشرکون اللہ کے نام سے اچھی طرح واقف تھے. اللہ تعالیٰ نے پھر جب قرآن نازل کیا، رسول اللہ کو رسول بنا کر آپ کو جو ہے رسالت دی گئی اور آپ نے قرآن کی اس طرح سے تبلیغ شروع کی، تو ان کے لیے یہ نام جانا پہچانا تھا. جب آپ صلی اللہ علیہ وسلم نے اللہ کے نام کو اس طرح سے وحی کا حصہ بنا کے طور پر مینشن کیا، تو جو انہوں نے آ کر پوچھا کہ ہمارا جو اللہ کے بارے میں کانسیپٹ ہے وہ کانسیپٹ الگ ہے اور آپ جو کانسیپٹ بتاتے ہیں وہ الگ ہے، تو ہمیں آپ بتائیے ذرا یہ جو آپ کا اللہ ہے یہ کون ہے، اس کے انسیسٹرز کون ہیں، اس کا لینیج کیا ہے. इन लोगों ने जो लफ्ज अल्लाह के बारे में कॉन्सेप्ट्स रखे थे, इनके जो परसेप्शंस थे वो सेल्फ क्रिएटेड थे और बहुत इनअप्रोप्रिएट थे, वेरी इनअप्रोप्रिएट। तो जब रसूल अल्लाह डिस्क्राइब किया करते थे, ये कहा करते थे, वी डोंट गेट इट मोहम्मद, डिफाइन इट इन मोर डिटेल, हमें नहीं समझ आ रही कि तुम किस अल्लाह की बात कर रहे हो, बिकॉज हम ऐसे अल्लाह को नहीं जानते हैं, ये कहा करते थे। जो वाक़ आपको इसके शान नज़ूल में तफसीर में मिलता है, ये आकर मुशरिकून अल्लाह के रसूल से कहा करते थे, मन हुआ रब्बुन, कौन है तुम्हारा रब, सिर्फ लाना रब्बक, सिर्फ लाना स्वाद से लिखते हैं, सिर्फ लाना रब्बक। मोहम्मद ज़रा हमें अपने ये रब की जीनियोलॉजी तो बताओ, ज़रा इसका लीनियज तो बताओ, ज़रा इसकी एंसेस्ट्री तो बताओ, गिव सम डिस्क्रिप्शन। और जब ये कहते थे ना सिर्फ लाना रब्बक, तो इसका मतलब होता है अरबी ज़ुबान में कि ज़रा अपने रब की फिज़िकल करेक्टरिस्टिक्स तो बताओ, फिज़िकली तुम्हारा रब कैसा है, क्या गोल्ड से बना हुआ है, क्या चांदी से बना हुआ है, और क्यों कहा करते थे, क्या पत्थर से बना हुआ है, नाउज़ बिल्ला, ये इस तरह के सवाल फिजिकल करेक्टरिस्टिक्स क्यों पूछते थे, और क्यों पूछते थे कि ये बताओ गोल्ड का बना है कि चांदी का बना है। ये इसलिए कहते थे कि गोल्ड सिल्वर इनके लिए प्रेशियस आइटम्स थे ना, प्रेशियस मेटल्स थे, और ये अपने जो इनके ख़ास गॉड्स होते थे, जो इनके ख़ास बुत होते थे, ये अपने ख़ास बुतों को किसी गोल्ड और सिल्वर से बनाया करते थे, यानी जो इनके ग्रैंड ग्रैंड आइडल्स होते थे उनको ये इसी गोल्ड सिल्वर से बनाते थे। तो रसूल अल्लाह से भी कहते थे, अच्छा अगर तुम्हारा अल्लाह भी इतना ग्रैंड है तो किससे बना हुआ है, सिल्वर से बना हुआ है या गोल्ड से बना हुआ है, हमें ज़रा अल्लाह के फिजिकल एट्रीब्यूट्स बताओ। और इनके इनके यहाँ अरब के अंदर आप जानते हैं कि लीनियज की भी बड़ी वैल्यू होती थी, हसब नसब की बहुत ज़्यादा हसब नसब देखा करते थे। इवन ना सिर्फ इंसानों का, इनमें ऊँटों का हसब नसब देखा जाता था, घोड़ों का हसब नसब देखा जाता था। दिस इज़ नॉट द एंशियंट कल्चर ऑफ अरब्स, ये अब भी इनके अंदर बहुत ज़्यादा है। अभी भी आप देखें नेशनैलिटी नहीं देते अपनी अपने लोगों को वहाँ पर किसी की, बिकॉज इनको अपने एक कल्चर और अपना एक रिच कल्चर और एक अपना लीनियज जो है उसको स्ट्रॉन्ग रखने का इनके अंदर एक कल्चरी जो है वो एक जेनेटिक इशू चला आ रहा है। तो एक रिवायत में आता है कि एक मुशरिक एक मर्तबा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आया और उसने आपसे इस तरह के बहुत क्रॉस क्वेश्चंस किए मक्की दौर में, और फिर उसने एक सवाल किया कि अच्छा ये बताओ मोहम्मद के हर शय को अल्लाह ने पैदा किया है, तो अल्लाह को किसने पैदा किया है, दिस इज़ द क्वेश्चन ना, क्योंकि अक्सर हमारे बच्चे मासूमियत में भी पूछते हैं, अक्सर हमारे जहनों में भी आ जाते हैं जब हम कहते हैं ना बास खवातीन से, अगर मैं बात करूँ मैं कहती हूँ कि आप एक आयत को खोल कर बैठें और देखें उसमें तर्जुमा पढ़ें उसकी तफसीर पढ़ें और फिर सोचें कि उसके अंदर कितना कुछ मिल रहा है, तो वो कहती हैं कि फिर हमारे जहन में ऐसे ऐसे सवाल आने लग जाते हैं कि जहाँ हमें कोई जवाब नहीं मिलता, और अक्सर हम भी ऐसा सवाल अपने जहन में कभी ना कभी महसूस करते हैं। तो ये मुशरिक आया और इसने अल्लाह के रसूल से पूछा, जिसका मफहूम यह आता है कि इसने कहा कि हर शय को अल्लाह ने पैदा किया है, ये बताओ मोहम्मद कि अल्लाह को किसने पैदा किया है। तो रिवायात में आता है कि इस सवाल के ऊपर और ये जो बैकग्राउंड में कांस्टेंट मुशरिकून के सवाल चल रहे थे, सिर्फ लाना रब्बक सिर्फ लाना रब्बक, इसके ऊपर अल्लाह ताला ने जिब्राइल अलैहिस्सलाम को भेजा और ये सूरत सूरतुल इखलास मक्का के अर्ली पीरियड में नाजिल की गई। ये इसका मक्की कॉन्टेक्स्ट है। जो इसका मदनी कॉन्टेक्स्ट है उसमें भी एक मिलती जुलता ही आपको इंसिडेंट मिलता है तफासीर के अंदर, जिसका मैं सिर्फ जस्ट इस वक्त रख रही हूँ कि मदनी दौर में भी एक मर्तबा एक यहूदी आपके पास आया था और उसने अल्लाह के बारे में आपसे कुछ ऐसे सवाल किए थे, और कहा जाता है कि जो किताबों में आपको मिलता है कि इस मौके पर आपने फिर सूरतुल इखलास उसको पढ़कर सुनाई। इन दोनों को या इस तरह से तमाम सूरतों को जहां मक्की मदनी का कॉन्सेप्ट आता है, इन दोनों को रिकनसाइल करने का एक खूबसूरत तरीका खुद स्कॉलर्स ने ही बता दिया है और हमारी आसानी कर दी है। उन्होंने इसको ऐसे रिकनसाइल किया है, वो कहते हैं कि जाहिर बात है मक्की दौर में आई जो वही होती थी, यानी अब 13 साल मक्का में जितनी वही आई थी वो सब की सब वही एक मुसहफ में तो मौजूद नहीं थी ना। मैंने आपको शायद इन क्लासेस में बताया या मैंने अपने फेसबुक और लाइव सेशंस में ये बात डिस्कस की थी कि आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में ये कुरान सारे का सारा लिख तो लिया गया था, लेकिन ये डिफरेंट पीसेस पर मौजूद था, कहीं शोल्डर बोन पर था ऊँट की, कहीं ये किसी टैबलेट पर था, कहीं ये किसी स्लेट पर था, कहीं ये किसी लेदर पर था, कहीं ये किसी कपड़े पर लिखा हुआ था। तो स्कॉलर्स कहते हैं कि इस मक्की और मदनी के कॉन्सेप्ट को रिकनसाइल करने का सिंपल तरीका क्या है कि हो सकता है कि जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना में थे और इस यहूदी ने आकर ये सवाल किए और आपने उसके जवाब में सूरतुल इखलास पढ़ी, तो जिस मुसलमान ने इस उस वक्त इस सूरत को आपकी जुबान से सुना, वो नया मुसलमान हुआ था, उसने फर्स्ट टाइम इस पार्ट को कुरान के सुना और उसकी नज़र में ये उसी वक्त नाजिल हुई थी। सो दिस इज़ अ सिंपल थिंग जिसके ऊपर कोई बहस करने की ज़रूरत नहीं है, और इसके मेरा नहीं ख्याल है कि इस चीज़ को हम इशू बनाकर ये कहें कि अब जो है वो सारी हदीस का कलेक्शन ही नलिफाइड हो गया। ये बिल्कुल बेकार, इस तरह से तो आप पूरी अपनी साइंस नलिफाइड कर देना, बिकॉज देर इज़ नो पॉइंट। हर 20 दिन के बाद अपनी रिसर्च बदल देते हैं, हर साल उनकी नई रिसर्च आ जाती है, उठाकर फेंके सब लोग अपने अपने लैपटॉप्स। ये लैपटॉप की पूरी लाइन ही इस्तेमाल नहीं करें, बिकॉज हर साल नया लैपटॉप लेकर आ जाते हैं। जस्ट थ्रो योर आईफोन्स इन द गटर, बिकॉज हर साल नया आईफोन लेकर आ जाते हैं। सो द थिंग इज टू बी रियलिस्टिक, द थिंग इज टू बी इंटेलेक्चुअल, एंड द थिंग इज टू गो थ्रू द लॉजिकल प्रोग्रेशन। जिस सहाबी ने हो सकता है ये उस वक्त सुनी और उन्होंने कहा कि सूरतुल इखलास मदनी है, वो नए मुसलमान हुए हों, उससे पहले उनके पास वो पोर्शन ऑफ कुरान अभी उनके कान से नहीं गुजरा हो। मुसलमान लॉजिकल होते हैं और मुसलमान फोकस करते हैं कि जो उनको दिया जा रहा है वो उस पर अमल करना शुरू कर दें। तो हो सकता है दिस इज अ पॉसिबिलिटी कि उन्होंने उसको सुना और उनको लगा हो कि ये अभी नाजिल हुई है, और इसलिए फिर उन्होंने आगे अपने स्टूडेंट्स को इस तरह बताया हो कि ये जो है सूरतुल इखलास मदीना में नाजिल हुई थी। बिल्कुल जैसे आप देखें बाज़ वाक़यात आपको खुद मिलते हैं जिसकी गवाही कुरान देता है, कि जैसे जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हुआ है तो जो सूरत आले इमरान की आयत आयत नंबर खासतौर पर 144 जब हज़रत अबू बकर सिद्दीक रदी अल्लाहु अन्हु ने पढ़ी थी, तो हज़रत उमर ने कहा था कि मुझे लग रहा है जैसे मैंने ये आज फर्स्ट टाइम सुनी। ये इम्पैक्ट था ना, तो ये यहाँ पर तो जाहिर बात है वो पहले सुन चुके थे लेकिन ये इम्पैक्ट था उस वक्त का। तो इस तरह की कुछ भी चीज़ हो सकती है कि जो उस सहाबी के लिए वो उस वक्त का मौका ऐसा हो कि उनको लगा हो कि ये अभी नाजिल हुई है और फिर उन्होंने अपने स्टूडेंट्स को आगे इसी तरह सिखा दिया। सो ये वो चीज़ें हैं जिसको इशू नहीं बनाना चाहिए। हम नॉन इशू चीज़ों को इशू बनाते हैं और मैग्निफाइड इशू बनाते हैं, और इसकी वजह से हम वो छोड़ देते हैं जो हम पर फ़र्ज़ है, फ़राइज़ को थामें। बस फिक्री इश्यूज में हम इतना ज़्यादा डीपली इन्वॉल्व हो जाते हैं, डीपली, कि हम उन्हीं बहसों में उलझे रहते हैं और हमारे फ़राइज़ छूट रहे होते हैं, छूट रहे होते हैं। लिटरली आपकी निजात आपके फ़राइज़ पर हो जाएगी इंशाल्लाह। और फिक के अंदर अगर वो चारों स्कूल में से किसी एक स्कूल को आप फॉलो कर रहे हैं, तो प्लीज़ प्लीज़ ऐसी सूरत हाल में आप ईमान रखें कि अल्लाह आपके साथ नरमी का मामला करेगा इंशाल्लाह। जितना आपके इल्म में था आपने उसके मुताबिक अपने फ़र्ज़ को निभाया, अपने फ़र्ज़ में कोताही नहीं की, अल्लाह आपके इल्म के मुताबिक आपके साथ मामला करेगा। वी नीड दिस ब्रॉड माइंडेडनेस राइट नाउ इन दिस नेशन। तो सूरतुल इखलास को इस नीयत से पढ़ेंगे कि अल्लाह हमें दोबारा से तौहीद का एक नया जज्बा दे, हमें नई एक्नॉलेजमेंट दे, हमें कॉम्प्रिहेंसिव इल्म दे। और मैं आपको हकीकतन बता रही हूँ, प्रैक्टिकल नोट पर बता रही हूँ। आपको आपको शायद ये बात मालूम होगी कि आज से तकरीबन 4-5 साल पहले तक यही कहा जाता था, और इवन अभी से नहीं, मैं बहुत बड़े लेवल पर बात कर रही हूँ कि जहाँ जहाँ आप पूरी दुनिया में चले जाएं, वो कहते थे कि इन डेप्थ स्टडीज़ जिसको आप तदब्बुरुल कुरान कहते हैं, ये अवाम को नहीं कराई जाती हैं, बिकॉज पहले अवाम को बहुत से उलूम सिखाए जाते हैं और उसके बाद उनको इन डेप्थ स्टडीज़ कराई जाती हैं। तो बहुत अल्लाह का नाम लेकर, बहुत अल्लाह से दुआ कर कर ये काम ऐसे सामने रखा जाता है। जाहिर बात है इस ये मुश्किल होता है, इसलिए आप में से बहुत से लोग घबरा भी जाते हैं कि बाज़ औक़ात आपको रेपिटेशन लगता है, बाज़ औक़ात आप लोगों को मुश्किल लगता है। लेकिन ये हकीकत है कि अगर आपने इस वक्त इन डेप्थ स्टडी में सूरतुल इखलास को समझ लिया, इतना ही सिर्फ, ये सब नहीं है, ये तो एक कतरे के बराबर है उस समुंदर के जो इस सूरतुल इखलास में मौजूद है, जो हम कर रहे हैं एक कतरा। लेकिन अगर एक कतरा भी हमने इंशाल्लाह इसका एसेंस हासिल कर लिया, आई एम टेलिंग यू, चाहे आपने अकीदे के ऊपर किताबों की किताबें नहीं पढ़ी, आपको रब की पहचान ऐसी आएगी जो रब की पहचान रब ने ही अपने कलाम में कराई है, आपको वैसी ही इंशाल्लाह रब की पहचान हो जाएगी। तो अल्लाह का नाम लेकर सूरत की पहली आयत शुरू करते हैं। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। अब आयत नंबर 1। سورت الاخلاص، قل کہیے هو اللہ احد، وہ اللہ ہی ہے جو یونیک ہے. قل هو اللہ احد، اللہ ہی ہے جو یونیک ہے. اگین سورت الاخلاص قل سے شروع ہو رہی ہے. اب آپ نے دو صورتوں میں الحمدللہ کئی ڈفرینٹ مختلف مفہوم جو ہیں وہ قل کے سیکھ لیے ہیں. سورت الاخلاص الحمدللہ جب قل سے شروع ہو رہی ہے تو میں آپ کے سامنے صرف چار پوائنٹس رکھ رہی ہوں. وہ چار پوائنٹس میں سے پہلا پوائنٹ جو یہ قل ہمیں بتا رہا ہے، رب کا کلام رسول اللہ صلی اللہ علیہ وسلم آگے بیان کر رہے ہیں. فائن، رب کا کلام. یہ قل کیا بتا رہا ہے؟ کہ یہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو اللہ کا تعارف وحی کے طور پر دیا گیا ہے، اور اللہ تعالیٰ اب اس وقت اپنے رسول کے تھرو سب کو بتا رہے ہیں کہ یہ اللہ کی بات ہے جو بیان کی جا رہی ہے. سو نمبر ون پوائنٹ ان قل، رب کا کلام رسول اللہ بیان کر رہے ہیں، قل یہ بتا رہا ہے. فائن، وہ سارے مفہوم قل کے اپنے ذہن میں رکھیے گا جو کہ آپ نے پچھلی تمام کلاسز کے اندر سنے ہیں. نمبر ٹو، رسول اللہ صلی اللہ علیہ وسلم کی ذمہ داری ہے کہ آپ یا آپ کو آپ کی زندگی میں ذمہ داری دی گئی تھی کہ آپ توحید کو آگے بیان کریں. بیکاز انہوں نے سوال کیا تھا نا اللہ کے بارے میں، تو اب رسول اللہ صلی اللہ علیہ وسلم کی ذمہ داری دی گئی کہ آپ ایز اٹ از اس کو آگے لوگوں کو بیان کریں. یعنی رسول اللہ کے اوپر ایک ذمہ داری تھی توحید کی دعوت عام کرنے کی. تیسرا مفہوم سکالرز جو کہ اس قل کے مقام پر ایک اور بہت خوبصورت پوائنٹ کہتے ہیں، وہ کہتے ہیں کہ ہر کوئی جان لے اس قل کے اندر اس مقام پر یہ بات امبیڈڈ ہے کہ رسول اللہ اللہ کے بارے میں وہ ہی انفارمیشن دے سکتے ہیں جو اللہ ان کو سکھا دے. دیٹس اٹ، جو اللہ ان کو سکھا دے وہ وہی انفارمیشن آگے اپنے امتیوں کو دے سکتے ہیں. اس لیے یاد رکھیں، اللہ کا تعارف اللہ کے دیے ہوئے الفاظ سے بہتر نہیں ہو سکتا. اللہ کی صفات اللہ کے بتائے ہوئے علم کی بیسس پر ہی سمجھی جاتی ہیں. کیپ دیز ان مائنڈ بیکاز دس ول کریکٹ یور توحید. پھر آپ سوچ سمجھ کر اللہ کے لیے بولتے ہیں، پھر آپ ابرپٹلی نہیں بولتے ہیں. اللہ کا تعارف اللہ کے الفاظ میں ہوتا ہے، اللہ کی صفات اللہ کے بتائے علم کی بیسس پر سمجھی جاتی ہیں، اور اللہ کا ذکر، ویری امپورٹنٹ، اللہ کا ذکر اللہ کے بتائے طریقہ کار اور رسول اللہ کی انسٹرکشن پر کیا جاتا ہے. دیٹس امبیڈڈ ان دا ورڈ قل. اللہ کا ذکر اللہ کے بتائے طریقہ کار پر اور رسول اللہ کی انسٹرکشن پر کیا جاتا ہے. جس دن ہم نے یہ سمجھ لیا، ہمارے لیے یہ بحث ختم ہو جائے گی کہ کیا ہوا اگر میں ایک کام نیکی کو سمجھ کے کرتی ہوں مگر وہ اللہ کے رسول نے نہیں سکھایا. ہم یہ ختم کر دیں گے. جس دن ہم نے یہ پہچان لیا کہ ہر وہ گڈ ڈیڈ ول بیکم اے نیکی، اور ہر وہ گڈ ڈیڈ ول بیکم اے رائچیس ڈیڈ جس کے اوپر اللہ اور اللہ کے رسول کا سٹیمپ آف اپروول ہے، بس وہ نیکی بنتی ہے گڈ ڈیڈ، اس دن انشاءاللہ ہمارے لیے کنفیوژنس کے سارے بادل ختم ہو جائیں گے. کل میں نے آپ کو ایک بات سورہ اخلاص کو شروع کرنے سے پہلے اپنا ایک بیس بناتے ہوئے مینشن کی تھی. ٹرائی ٹو ڈو وٹ از نیڈیڈ، ڈونٹ ٹرائی ٹو ڈو وٹ یو لائک. دس از دا کیس آف توحید. میں نے وہ نہیں کرنا جو میرا دل چاہتا ہے یا جو مجھے اچھا لگتا ہے، میں نے وہ کرنا ہے جو مجھے انسٹرکشنز دی گئی ہیں، اور یہی میری توحید واضح کرے گا، یہی میرا سبمیشن واضح کرے گا. تو اللہ کا ذکر اللہ ہی کے بتائے ہوئے طریقے پر اور رسول اللہ صلی اللہ علیہ وسلم کی انسٹرکشنز پر کیا جاتا ہے، اور یہی ہے جو مجھے اور آپ کو انشاءاللہ شرک سے بچاتا ہے. تو قل بتا رہا ہے کہ اللہ تعالیٰ نے اپنا تعارف خود کرایا ہے. رسول اللہ صلی اللہ علیہ وسلم بھی اپنا اللہ کا تعارف نہیں کرا سکتے، اللہ ان کو سکھا رہا ہے. قل، ان سے کہیے هو اللہ احد، اللہ وہ ہے جو یونیک ہے. ناؤ مائی نیکسٹ چیپٹر از، قل کے میں نے آپ کے سامنے تین مفہوم رکھ دیے. ناؤ آئی ایم گوئنگ آن مائی نیکسٹ چیپٹر. شروع کر دیں گے اللہ کا نام لے کر، جتنا ہوگا انشاءاللہ اتنا کریں گے. بٹ آئی ریئلی نیڈ یور اٹینشن، अगर किसी को आवाज़ नहीं आ रही है तो प्लीज़ अपना ब्राउज़र रिफ्रेश कर लीजिए, और प्लीज़ कमेंट्स में कम लिखें। मुझे नहीं मालूम, बिकॉज़ अगर मैं पढ़ रही हूँ या मैं अगर इस वक्त किसी उस्ताद को सुन रही हूँ, मैं साथ साथ टाइप नहीं कर सकती हूँ अपने कंप्यूटर के ऊपर। मतलब मुझे कमेंट्स नहीं लिख सकती हूँ मैं उस वक्त। आई नीड टू गिव माई फुल कॉन्सेंट्रेशन ऑन वॉट आई एम लिसनिंग, एंड द चैप्टर आई एम गोइंग टू स्टार्ट इज अ वेरी इंपॉर्टेंट चैप्टर, बिकॉज आई एम गिविंग यू इंशाल्लाह अ यूनिक मीनिंग्स ऑफ द वर्ड अल्लाह। नाउ मैं नहीं चाह रही थी कि ये बीच में ब्रेक हो, मैं चाह रही थी ये कंप्लीट हो जाए, बट इट्स अ लेंदी चैप्टर। थोड़ा सा मैं देख लेती हूँ, आई विल ट्राई माई लेवल बेस्ट। अगर आप लोग पेशेंस के साथ बैठेंगी, मैं ये चैप्टर अभी कंप्लीट करना चाहूँगी, थोड़ा सा टाइम ऊपर ले लूँगी, सही। लेकिन आई नीड योर अटेंशन, आई नीड यू टू हैव अ कॉपी एंड पेन, आई नीड यू टू राइट डाउन वट यू एक्चुअली नो फर्स्ट टाइम, ताकि आपके पास एक हैंडी पॉइंटर्स आ जाए नेक्स्ट टाइम अपने पास रखने और समझने के लिए। मेरा अगला चैप्टर है इज अबाउट द वर्ड अल्लाह। वी आर गोइंग टू लर्न अ यूनिक कॉनोटेशन ऑफ द वर्ड अल्लाह, ठीक है, और यू कैन से वी आर गोइंग टू लर्न अ यूनिक इंफॉर्मेशन अबाउट द वर्ड अल्लाह। हो सकता है आपने पहले भी सुनी हो, बट आई एम श्योर कि बहुत से उन लोगों के लिए शायद यूनिक होगी जिन्होंने पहले कभी अरबिक लैंग्वेज इल्मुल लुगा या इल्मुल बलागा नहीं पढ़ा है। देखें, स्टार्टिंग माई चैप्टर विद अ वेरी कॉमन चीज़, ताकि हम अपनी ज़िंदगी से शुरू करते हुए, बेस से शुरू करते हुए आहिस्ता आहिस्ता इसको ऊपर की तरफ, इल्म की तरफ उठाएं। अक्सर ऐसा होता है कि आप एक इंसान का नाम जानते हैं, आप एक इंसान का नाम भी जानती हैं और आप उस इंसान को भी जानते हैं, और बहुत कॉमन सी बात है कि आपको नाम तो उसका पता है, उस इंसान को भी आप पर्सनली जानती हैं, लेकिन आपको उसके नाम के मीनिंग्स नहीं आते हैं। ऐसा होता है, बहुत दफ़ा होता है, बहुत दफ़ा हो सकता है ख़वातीन से पूछें आपके हस्बैंड का ये नाम है, इसका मीनिंग क्या है, वो कहती हूँ मुझे क्या पता हो, मैंने तो पूछा ही नहीं। तो आप हस्बैंड का नाम तो जानते हैं, आप हस्बैंड को भी जानते हैं, बट आप उनके नाम के मीनिंग्स नहीं जानते हैं। इट्स वेरी कॉमन, ऐसा होता है। फिर कभी आपको मौका मिला कि आपने अपने, चले मैं हस्बैंड की मिसाल देकर आपको बताती हूँ ना, ताकि आप में से जो मैरिड ख़वातीन हैं उनको समझ आ जाए, जो अनमैरिड बच्चियाँ हैं वो समझ लें कि आपकी, आप ही की बहन या आप ही के भाई, किसी को भी जहन में ले आए। अब उस इंसान को आप उस इंसान के नाम के मीनिंग्स जान जाते हैं कि अच्छा इनका ये नाम है और इसके ये मीनिंग्स हैं, और फिर आपको पता चलता है, फिर आप वो जिसको आप कहती हैं ना कि फिर आप कनेक्शंस मिलाते हैं, आप कहती हैं इसके नाम का ये मतलब है, ओ आई सी, इसलिए इस इंसान के अंदर ये खूबी है, अच्छा इस इंसान के नाम के अंदर ये सिफत है, अच्छा इसलिए इस इंसान के अंदर ये करेक्टरिस्टिक्स हैं। तो फिर आप उसके नाम के मीनिंग्स को उसकी पर्सनैलिटी, उसकी सिफात के साथ कनेक्ट करती जाती हैं, और आपको फिर कई जगह पर ऐसा अंदाज़ा होता है अल्हम्दुलिल्लाह कि आप उसके नाम के मीनिंग्स एक्सप्लोर करती हैं और आपको उसकी शख्सियत के अंदर वो नाम की क्वालिटीज़ नज़र आने लग जाती हैं। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि अपने बच्चों को अच्छे मीनिंग्स वाले नाम दो, अच्छे नाम रखो उनके, ताकि उस पर्सनैलिटी के अंदर भी वो रिफ्लेक्ट करें। अब कमिंग बैक ऑन द टॉपिक ऑफ द वर्ड अल्लाह, अल्लाह का नाम अल्हम्दुलिल्लाह हम मुसलमान, जैसे भी टूटे फूटे मुसलमान हैं, हमारा बच्चा बोलना शुरू करता है, हम उसको अम्मा अब्बा बाद में बोलना सिखाते हैं, हम उसको अल्लाह पहले बोलना सिखाते हैं। तो अल्लाह का नाम बचपन से हमने सीखा है, बोला है, हम जानते हैं अल्हम्दुलिल्लाह, अल्लाह की हस्ती का कुछ ना कुछ एक्नॉलेजमेंट हम सबको है। आज आपको उस नाम का एक ऐसा तारुफ इंशाल्लाह मिलेगा जिसकी बेसिस पर पूरा एकेडेमिया आगे खड़ा हो जाता है, जो कि फर्दर अल्लाह की सिफात को, एट्रीब्यूट्स को खड़ा करता है, और बहुत ही खूबसूरती के साथ जो है इस चीज़ को आप समझ सकते हैं। देखें, उर्दू में जैसे एक लफ्ज़ है मिट्टी, उर्दू में मिट्टी कहते हैं ना, एक लफ्ज़ है मिट्टी और एक लफ्ज़ है उर्दू में तालीम, दो अल्फाज मैंने आपके सामने रखे हैं। उर्दू का एक लफ्ज़ है मिट्टी और एक है तालीम, ये दोनों अल्फाज चाहे उर्दू वोकैबलरी के हैं, लेकिन ये एक लिहाज से दोनों अलग अलग एक मफहूम, एक कॉनोटेशन रखते हैं। कैसे, इसके लिए सिंपल मैं आपको अगर समझाऊं, बिल्कुल आसान में, डेप्थ में जाए बगैर, तो मिट्टी का लफ्ज़ किसी लफ्ज़ से नहीं बना, اور مٹی سے فردر کوئی اور لفظ نہیں آپ بناتے ہیں، یعنی نہ وہ پیچھے کسی سے بنا ہے نہ فردر مٹی سے کوئی اور لفظ بنائیں گے. جبکہ اس کے مقابلے میں جو دوسرا لفظ میں نے بتایا ہے آپ کو تعلیم، وہ پیچھے علم سے بنا ہے، آگے مزید اور الفاظ میں فارم ہو جاتا ہے. تعلیم سے بنتا ہے علامہ، تعلیم سے بنتا ہے علماء، تعلیم سے ہی بنتا ہے معلمہ. یہ اس طرح سے مختلف نام جو ہیں، مختلف الفاظ جو ہیں تعلیم سے بنتے ہیں. تو اس کا مطلب ہے یہ دو الگ کیٹیگریز ہو گئیں، دو الفاظ ہیں جو دو کیٹیگریز ووکیبلری کی شو کر رہے ہیں. اچھا، انہی دو الفاظ کو ذہن میں رکھیں، پہلا کیا ہے مٹی، دوسرا کیا ہے تعلیم. دا ورڈ مٹی پیچھے کسی سے نہیں بنا، فردر اس سے ایگزیکٹ کوئی لفظ نہیں بنے گا. اگلا لفظ آپ کو میں نے کرایا ہے تعلیم، پیچھے اس کی روٹس ہیں، پیچھے الفاظ سے بنا ہے، علم سے بنا ہے، فردر آگے علماء، علم، معلمہ الفاظ بناتا ہے. تو اسی پوائنٹ کو اگر ہم اس وقت جو ہیں وہ فرسٹ سٹیپ بنائیں اور اس پر اپنا اگلا سٹیپ آگے بڑھائیں، تو مٹی کا لفظ عربی زبان میں اس کیٹیگری میں ہے جس میں آگے پیچھے کچھ نہیں ہے، سالڈ ایک لفظ ہے. اس کو کہتے ہیں اسم جامد، جامد، جیم الف میم دال، جامد یعنی اسٹیشنری. نہ اس یہ کسی لفظ سے بنا ہے، نہ اس کے بعد اسی سے کوئی اور لفظ بنے گا. اٹس اسم جامد، دا اسٹیشنری ورڈ. ٹھیک ہے، مٹی ٹائپ الفاظ جو ہوں گے وہ ہوں گے اسم جامد. ایز اٹ از ہیں، ایسے کہ ایسے ہی ہیں، یہ کسی سے ڈیرائیو نہیں ہوئے ہیں. جبکہ تعلیم ٹائپ الفاظ جو ہیں ان کو کہیں گے اسم مشتق، میم شین تا آف، آف قینچی والی، قیمے والی، کتاب والی نہیں، میم شین تا آف، مشتق. تعلیم جیسی کیٹیگری کے جو الفاظ ہوں گے جو کسی لفظ سے ڈیرائیو ہوئے ہیں اور جن سے فردر الفاظ ڈیرائیو ہوتے ہیں، اسم مشتق، دونوں اسم ہیں، اسم جامد بھی اور ساتھ ساتھ اسم مشتق بھی، دونوں اسم ہیں. اچھا، اب یہ جو ورڈ اللہ ہے، ایک اور ایگزامپل ذہن میں رکھیں تاکہ پھر آپ ورڈ اللہ پر جائیں تو آپ کو میری بات اور کلیئرٹی سے سمجھ آئے. پچھلی سب کلاسز سے لے کر اب تک میں نے آپ کو بہت سے روٹ ورڈز کروائے ہیں، ہے نا؟ آپ کو میں نے واؤ سین کروایا، آپ کو میں نے الفلق کا فا لام قاف کرایا، الفلق کے اندر ایک مفہوم، ایک اور روٹ ورڈ خلقہ کا بتایا. تو یہ جو روٹ ورڈز ہوتے ہیں، یہ روٹ ورڈز ہی ڈیسائیڈ کر لیتے ہیں کہ کون سا اسم جامد بنے گا اور کون سا جو ہے وہ اسم مشتق بنے گا. صحیح، یہ جو لفظ اللہ ہے اس کے بارے میں دو لیجیٹیمیٹ کلاسیکل لغت کے اسکالرس کی رائے ہیں. صحیح، کیا؟ ایک رائے یہ ہے کہ اللہ کا لفظ، جو اللہ کا لفظ ہے، یہ اسم جامد ہے. اب جب میں کہہ رہی ہوں اللہ کا لفظ اسم جامد ہے تو الحمدللہ آپ کو بیک گراؤنڈ میں سب یاد آ گیا جو بھی میں نے آپ کو مٹی اور تعلیم کا ریفرنس بتایا تھا. اور ایک پارٹ آف دا اسکالر کہتے ہیں کہ نہیں، یہ اللہ کا لفظ جو ہے یہ اسم مشتق ہے، یعنی یہ ڈیرائیو ہوا ہے. دونوں اپنی اپنی جگہ اپنے اپنے دلائل رکھتے ہیں اور دونوں کے دلائل بہت اسٹرانگ ہیں. یہاں پر ایک بات اس سے پہلے کہ میں دونوں کے دلائل آپ کے سامنے کھولوں اور آپ کو اللہ کے نام کے بارے میں جان کر اللہ سے اور محبت ہونے لگ جائے، اسی پوائنٹ پر یہ بات، کیا ممکن ہے کہ دو مختلف رائے رکھنے والے لوگ کسی چیز کے بارے میں دونوں ٹھیک ہوں؟ بالکل ممکن ہے، ایبسولیوٹلی اٹس پاسبل. ایک رائے، ایک چیز کے بارے میں دو رائے رکھنے والے لوگ بالکل ٹھیک ہو سکتے ہیں. اور بعض اوقات ایسا دین کے معاملے میں کئی دفعہ ہوتا ہے. اگر آپ اپنے آپ کو حق پر سمجھ رہی ہیں، سامنے والا بھی اپنے آپ کو حق پر سمجھ رہا ہے، تو کوئی جھگڑا کرنے کی ضرورت نہیں ہے. لیو دا میٹر آن اللہ، اللہ فیصلہ کر دے گا. آپ کی نیت کا آپ کو ثواب ملے گا، ان کی نیت کا ان کو ثواب ملے گا. ٹھیک ہے، اچھا، تو دو رائے ہیں. بعض اسکالرس کہتے ہیں اسم جامد ہے، یعنی یہ کسی سے ڈیرائیو نہیں ہوا، اور بعض اسکالرس کہتے ہیں کہ جی نہیں، یہ اسم مشتق ہے، یہ ڈیرائیو ہوا ہے. اچھا، جو لوگ کہتے ہیں، جو اسکالر، میں صرف اسم، جو لوگ کہتے ہیں اسم مشتق ہے، میں صرف ان کا پوائنٹ آف ویو آپ کے سامنے رکھوں گی، ताकि अभी आपको आज ये बात इतनी समझ आ जाए, फिर इंशाल्लाह जब हम कल इस मुश्तक को समझेंगे वो ज़रा डिटेल्ड है, तो आपका एक बेस ऑलरेडी डिवेलप हो चुका होगा। जो स्कॉलर्स कहते हैं कि अल्लाह का लफ्ज़ इसम मुश्तक है, सी बोथ आर राइट, कीप दिस इन माइंड, इसम जामित कहने वाले भी ठीक हैं, इसम मुश्तक कहने वाले भी ठीक हैं। जो लोग कहते हैं कि ये इसम मुश्तक है, वो कहते हैं कि अल्लाह का लफ्ज़ इज़ द कॉम्बिनेशन ऑफ टू थिंग्स, हमजा लाम, हमजा लाम इसके शुरू में है और प्लस इलाह का लफ्ज़ है इसके बाद, प्लस इलाह, यानी हमजा लाम जो अरबी ज़ुबान में किसी भी इसम को प्रॉपर नाउन बनाता है, हमजा लाम प्लस इलाह है अल्लाह के नाम के अंदर। तो ये वो लोग हैं जो कहते हैं कि लफ्ज़ अल्लाह इसम मुश्तक है, यानी ये डिराइव हुआ है। किससे डिराइव हुआ है? वो कहते हैं ये हमजा लाम हा इलाह के लफ्ज़ से डिराइव हुआ है। आप इलाह के ऊपर हमजा लाम लगा दें तो ये लफ्ज़ अल्लाह बन जाता है, एक हमज़ा ड्रॉप करके। इलाह की डेफिनेशन क्या होती है? इलाह के कई डेफिनेशंस आती हैं, अराउंड इलाह की आपको 25 डिफरेंट मीनिंग्स मिल जाते हैं, बट सिंपल मीनिंग याद रखने के लिए अलाह या अलाहू अरबी ज़ुबान में कहते हैं कि वो जिसकी इतात की जाए और जिसकी इबादत की जाए, अलाह या अलाहू हमज़ा की ज़बर के साथ। अलीहा या लहू कहते हैं वो जिससे डेस्परेटली मोहब्बत की जाए। तो जो स्कॉलर्स कहते हैं कि अल्लाह का नाम इसम मुश्तक है, वो कहते हैं ये इलाह से डिराइव हुआ है और इस लफ्ज़ के अंदर आपको इलाह का लफ्ज़ अपनी कॉनोटेशन के साथ मिलेगा, प्लस इस लफ्ज़ के शुरू में हमजा लाम लगा हुआ है। सो दिस इज़ द ओपिनियन ऑफ द साइड ऑफ द स्कॉलर्स, जिनका ख्याल है कि अल्लाह का लफ्ज़ डिराइव हुआ है इलाह से एज अ इसम मुश्तक। अब इंशाल्लाह कल हम इसी चैप्टर का दूसरा पार्ट करेंगे। जो लोग कहते हैं कि नहीं, अल्लाह का लफ्ज़ इसम जामिद है एंड दे हैव देयर सेवन दलाइल टू शो दैट हाउ वी आर सेइंग कि अल्लाह का लफ्ज़ इसम जामिद है, तो इंशाल्लाह कल इस लफ्ज़ की फर्दर कॉनोटेशन को, इसके फर्दर मफहूम को, इसके हक़ में दलाइल को इंशाल्लाह एक दूसरे के सामने रखेंगे। अल्लाह से दुआ करते हैं कि अल्लाह हर दिन हमारी आपसे मोहब्बत का एंगल बढ़ जाए। अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमारी तमाम इबादतें कबूल फरमाए, अल्लाह ताला हमारे गुनाहों को माफ़ फरमाए, अल्लाह हमें अपनी ज़िंदगी के आखिरी सांस तक कभी भी इस्लाम पर और रसूल अल्लाह पर और अल्लाह आप पर शक ना आने पाए। अल्लाह हमें इस हाल में मौत दे कि हम अपने अंजाम से राज़ी हों और अल्लाह आप हमसे राज़ी हों। अल्लाह हम सब से इन तमाम इबादतों और रोज़ों को कंप्लीट तरीके से, एहसन तरीके से कबूल फरमाए। अल्लाहुम्मा जअलना फ़ी रमदान मिनल मुस्तग़फ़िरीन वजअलना फ़ी रमदान मिन इबादिकस सालिहीन वजअलना फ़ी रमदान मिन औलियाइकल मुक़र्रबीन बिराफ़तिक या अरहमर राहिमीन। सुभानकल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फ़िरुका وَنَتُوبُ إِلَيْكَ السَّلَامُ عَلَيْكُمْ وَرَحْمَةُ اللَّهِ وَبَرَكَاتُهُ